الحمد لله رب العالمين والصلاة والسلام على رسوله الكريم أما بعد فأعوذ بالله من الشيطان الله الرحمن الرحيم الحج أشهر معلومات فمن فرض فيهن الحج فلا رفث ولا فسوق ولا جدال في الحج وما تفعلوا من خير يعلمه الله وتزودوا فإن خير زاد التقوى واتقون يا أولي الألباب. صدق الله العظيم. پچھلے رکوع سے حج سے متعلق احکامات کا آغاز ہو گیا تھا. 25 رکوع میں بھی یہی سلسلہ کلام جاری ہے. اللہ سبحانہ تعالیٰ ارشاد فرماتے ہیں الحج اشہر معلومات, حج تو معلوم اور مقرر مہینوں کا ہے, یعنی حج کے مہینے مقرر ہیں, معلوم ہیں. عربوں میں رواج تھا کہ حج کے لیے 2 مہینے پہلے سے جو ہے وہ احرام باندھ کر یا احرام سفر کیا جاتا تھا. لہذا ذوالحجہ سے پہلے 2 جو مہینے آتے ہیں, ذوالقعدہ اور شوال, اس میں جو ہے قافلے جو ہیں وہ آنا شروع ہو جاتے تھے. تو فرمایا فمن فرض فیہن الحج, تو ان مہینوں میں جو کوئی بھی اپنے اوپر فرض کر لے یعنی حج کا ارادہ کر لے, 5 احکامات دیے گئے خاص طور پر حاجی کے لیے, خصوصی اہمیت کے حامل ہیں کہ اگر ہم حج کا ارادہ کرتا ہے تو یہ خصوصی احکامات ہیں جس کو دیے گئے. نمبر 1 فرض, تو حج کے دوران کوئی بے حیائی کا کام نہیں کرنا, ولا فسوق اور نافرمانی کا کام کرنا ہے, لڑائی جھگڑا کرنا ہے, ولا جدال فی الحج, اور حج کے دوران خاص طور پر جدال سے منع کیا گیا. وما تفعلوا من خیر, اور جو کچھ بھی لڑائی میں سے, یعلم اللہ, چوتھی انسٹرکشن کہ جو بھی نیکی کا کام کر رہے ہیں اللہ سبحانہ و تعالیٰ کو جانتا ہے, کسی دکھاوے سے بچو. تزودوا, پانچویں اور آخری انسٹرکشن یہ ہے کہ سفر کے لیے اخراجات جس کو زاد راہ کہتے ہیں وہ لے لیا کرو. فإن خیر زاد التقوى, اور سب سے بہترین زاد راہ تو تقوی ہے, خدا خوفی ہے. واتقون یا اولی الالباب, اور اے ہوش مندو مجھ سے ڈرو, میرا تقوی اختیار کرو. اب جیسے میں نے عرض کیا 5 اس میں خصوصی احکامات دیے گئے. حج میں کیونکہ ایک عادت ہے, لہٰذا اس موقع پر کوئی بے حیائی کا کام کرنا یہ گناہ ہے. پھر خاص طور پر فسوق, نافرمانی کرنا, چوری کرنا, ڈکیتی ڈالنا, یہ بھی گناہ ہے. اور پھر خصوصی طور لڑائی جھگڑا, کیونکہ ہزاروں نہیں لاکھوں کی تعداد میں مختلف مزاج کے لوگ جمع ہیں, لہٰذا اگر کوئی شخص احرام حالت میں جھگڑا کرے گا تو اس ہو جائے گا. اگر آپ کے ساتھ بھی کوئی زیادتی کر رہا ہے تو آپ خاموش رہیے, اگر آپ بدلہ میں کچھ بولیں گے خدا نہ خاصتا تو اس بارے سے آپ کا حج جو ہے وہ ضائع ہو جائے. لہٰذا ولا جدال فی الحج, میں خاص طور پر لڑا حرام ہے. پھر چوتھی بات حج سے متعلق میں پہلے بھی عرض کر چکا ہوں کہ یہ کہ عبادت فرض کی ہے, زندگی میں ایک مرتبہ کی ہے, لہٰذا دکھاوے سے بچیے خدا کے واسطے تمام اعمال میں ویسے بھی, لیکن حج ایک بہت بڑی عبادت ہوتی ہے, لہٰذا سمجھا جاتا ہے مرتبہ آتا ہے. لہٰذا اپنے نام کے ساتھ حاجی لکھوانا, الحاج, اور پھر باقاعدہ کھانا کھلانا, اس سے پھر ہو سکتا ہے کہ انسان کا جو ہے وہ ثواب زیادہ ضائع ہو جائے. اور پانچویں اور آخری بات یہ ہے, زیادہ راز لیا کرو, اخراجات سفر کے ضرور ہو لیا کرو. اگر فرض کریں ہمارے پاس سفر کے اخراجات ہے ہی نہیں تو پھر آپ پر حج فرضی نہیں ہے, کیوں لے کے جا رہے ہیں, کسی سے قرض لے کر حج کرنے جا رہے ہیں اور وہاں پر لوگوں کے ہیں. معذرت کے ساتھ خاص طور پر پاکستان اور پاکستان میں بھی خاص علاقہ ہے جہاں کے لوگ حج کے دوران بھی بھیڑ میں ملیں گے. مجھے بھی اتفاق بتا دیا گیا تھا کہ بھائی بچ کے رہنا, یہاں پر ایسے لوگ بھی ملتے ہیں کہ جو اپنی درد بھری داستان سنائیں گے آپ کو. اور حج میں تو خاص طور پر دل انسان کا نرم ہوتا ہے, تو اس درد بھری داستان سے لوگ اتنے متاثر ہوتے ہیں کہ بڑے پیمانے پر جو ہے وہ پیسے دے دیتے ہیں. تو اگر آپ کے پاس آپ پر حج فرضی نہیں, لہٰذا وہاں پر جا کر لوگوں سے بھیک مانگنا یہ بہت ہی بری بات ہے, ملک کا جو ہے وہ ہم کو سمجھے کہ بدنام کرنے والی بات ہے. وتزودوا, زیادہ راضیہ کرو, اخراجات ہوں تو حج کرنے جاؤ. یہاں تک بھی کہا جاتا ہے کہ 40 دن اگر آپ کا سفر ہے تو اپنے گھر والوں کو بھی زیادہ راہ دے کر جاؤ, ایسا نہ ہو کہ آپ تو حج کرنے چلے گئے, یہاں بیوی بچے کو خدا نہ خاصہ بھوکے مر رہے ہوں, تو ان کی زیادہ راہ, اپنی زیادہ راہ, اور یہ کہ وہاں پر جو بھی اخراجات ہیں اس کا اہتمام کیا کر دیا کرو. لیکن بہترین زیادہ راہ جو ہے وہ تقویٰ ہے. اور اللہ کے رسول نے فرمایا, بخاری شریف کی ہدایت ہے, بخاری شریف کی روایت ہے کہ سوال سے بچو, وہاں جا کر کسی کے سامنے سوال کرنا جو ہے وہ بہت ہی بری بات ہے. بس تقوی اولی الالباب, اور دیکھو متقوی اے ہوش مندو, اگر تقوی ہوگا تو انسان سارے کے سارے حج کرے گا, تقوی ہی نہیں ہوگا تو حج پر بھی ڈرامے بازیاں ہوتی ہیں, عجیب صورت حال سننے کو ملتی ہے حج پر, لوگ عین طواف کی حالت میں چوریاں کر رہے ہوتے ہیں, ایسے بھی لوگ دیکھیں گے احرام بندھا ہوا ہے طواف کر رہے ہیں خانہ کعبہ کے سامنے, وہاں پر بھی بلیڈ مار رہے ہیں لوگوں کا جو ہے وہ چوری کر رہے ہیں. اگر تقوی نہ ہو تو پھر ایسی صورت حال بھی بن سکتی ہے. اسی طرح لوگ یہ سمجھتے ہیں کہ آج حج کے سفر میں یہ جو تجارت وغیرہ یہ حرام ہے, تو یہ بات جان لیجیے کہ حج میں تجارت حرام نہیں ہے, تجارت کی اجازت دی ہے.
अगर आप जा रहे हैं हज पर लेकिन उसके साथ साथ कोई ना कोई जो है वो तजारत कर ले तो इसमें कोई हरज नहीं। नियत ये हो कि वहां पर मैं जा रहा हूँ लाखों की तादाद में है तो यहाँ से कोई ऐसी शह ले जाऊँ तो मसलन टोपियाँ हैं तस्बियाँ हैं ये होती हैं हाजी की सहूलत के लिए हाजी के आसानी के लिए जो इतनी चीजें यहाँ से ले जाएं और कम रेट पर अगर वहाँ पर बेचे उनके फायदे के लिए तो ये तो सवाब का काम होगा। ये जो है जनाफुन अंत मेरे रब्बिकुम तुम पर कोई गुनाह नहीं है कि तुम हज के सफर में अपने रब का फजल तलाश करो यानी तिजारत वगैरह कर लो इसमें तुम्हें जाती हो कि हज करने जा रही है। ये ना हो कि बिजनेस करने जा रहे हैं चलो हज भी कर लेंगे। अगर ये नियत है तो जारी बात है अल्लाह पाक नियतों को जानता है। अब खास तौर पर जो हज के दिन है उसमें जो हज के मनासिक है वैसे मैं आपके सामने अर्ज कर देता हूँ फिर इंशाल्लाह तर्जमा करेंगे तो बात वाज़ेह। हाजी जब हज एहराम बांधता है आज ज़ुल्हज्जा है ये आज ज़ुल्हज्जा को मीना में आते हैं सारे के सारे हाजियों को हुक्म है कि मीना में आ जाए और आपको उन्होंने कुछ नहीं करा इसके कि पांच नमाजें वहां पर पढ़नी है जोर से पहले पहले पहुंच गए जोर से लेकर दूसरे दिन की फजर तक पांच नमाजें हाजी में पढ़नी है ये सुन्नत है मीना में अपने कैंप में जो भी आपका है वहां पर रहिए। फिर अब जो है वो वाक़ तरक़त का मामला शुरू होता है 9 तारीख की वकूफ़ अरफा होता है और 9 तारीख ही असल हज जो है वो वकूफ़ अरफा है लिहाजा फिर लोग सारे के सारे जमा हो जाते हैं अरफात के मैदान में और लाखों की तादाद में होते हैं। अजीब मंजर होता है अल्लाह सुबहाना व तआला की खुसूसी नेमतों का कि एक ही हालत में सब एहराम की हालत में अमीर हो गरीब हो अरफात में जमा होते हैं और अरफात में जमा होकर सिर्फ दुआ करनी है जोहर और असर की नमाज आप पढ़ लीजिए और उसके बाद सिर्फ दुआ करनी है और कोई काम ही नहीं आजी का और बेहतर ये है कि बाहर आकर यानी आसमान तले आकर दुआ की जाए जितनी तवील तो दुआ करेंगे रो कर गिड़गिड़ा कर अल्लाह की दात से उम्मीद है कि वो कबूल होगी। अगर थक जाए तो बैठ भी सकते हैं और अगर बहुत ही थक जाए तो इसकी इजाजत है लेकिन अराफात के मैदान में जमा होना है ये है वकूफ़ अराफात। अब मगरिब की जैसे ही सूरज शुरू हुआ गुरूब हुआ तो हाजी के लिए हुक्म क्या है कि वो यहाँ नमाज नहीं पढ़ेगा उसको आरा पढ़नी है उसको नमाज पढ़नी है जाकर मुज़दलफा में यानी वो रात जो है ये रात जो है हाजी के पर वाकईतन बड़ी भारी होती है इस एतबार से कि मुज़दलफा में मैदान में सारे के सारे हाजी जमा होते हैं वहीं पर उनको सोना होता है जमीन पर चाहे अमीर हो या गरीब हो जाना है तो ये वाकईतन जिसको कहा जाता है कि इत्तेहादुल बैनमी मुस्लिमीन के साथ साथ अल्लाह सुबहाना तआला के बंदे होने का जो है वाकईतन एक प्रैक्टिकल डेमोशन हो रहा होता है सारे लोग बराबर है मसावात है सब जाकर वहाँ पर जमा हो जाएंगे। ये फिर वहाँ जमा होते हैं फिर दूसरे दिन वकूफ होता है वकूफ मुज़दलफा फजर की नमाज के बाद से लेकर सूरज निकलने तक ये वहाँ पर दुआ की जाती है और फिर उनको हुक्म होता है कि वो जाएं मक्के में जा जो है वो तवाफ भी करनी है कुर्बानी भी देनी है सारे मनासिक हैं जो हज के होते हैं ये दो तीन दिन जो है हज के लिए वाकईतन बड़े मुश्किल वाले होते हैं लेकिन जिस तरह कहा गया कि अल्लाह सुबहाना तआला ही करवाता है वहाँ सारे के सारे मामलात अल्लाह सुबहाना तआला करवाया जा सकता है। बीमार है बूढ़ा है औरतें हैं बच्चे हैं लेकिन जहाँ से मूवमेंट हो रही होती है 30-30 लाख अफराद की तो वहाँ सुबहाना तआला की तरफ से एक मौजज़ा है। बहरहाल अरब भी है अरब के हज जारी था लेकिन इन्होंने बहुत सारी चीजें अपने लिए आसान कर गड़बड़ कर दी थी हज ने उन सबको यहाँ पर सीधा कर दिया। फरमाया फाइदा अफस्तु मिन अराफात जब तुम लौटो अराफात से यानी 9 ज़ुल्हज्जा को फज़रुल्लाह इंदल मस्जिद अल्लाह सुबहाना तआला का जिक्र किया करो मशर हराम के साथ उसके बिल्कुल साथ यानी उसके सामने ये मुज़दलफा में है मशर हराम एक छोटी सी जगह है जहाँ पर हाजी जमा होते हैं फिर अल्लाह का जिक्र करते हैं। वज़कुरू कमा हदाकुम ऐसे याद किया करो जैसे उसने तुम्हें हिदायत अता फरमाई जैसे तुम्हें उसने इंस्ट्रक्शन यानी अल्लाह के रसूल ने जैसे तुम्हें सिखाया है अब तुमको ऐसे ही वहाँ पर अल्लाह का जिक्र करना है। क़लीलन मिन अद्दालीन और यकीन तुम इससे पहले बेराह लोगों में थे यानी नावाक़िफ़ थे तुम्हें मालूम नहीं था हज का तुमने होलिया बिगाड़ा सुम्मा अफ़ादन नास अब ये कुरैश जो थे ये समझते थे कि शायद हम बहुत सुप्रीम है हम अराफात के मैदान में नहीं क्योंकि ये हुदूर है हम बाहर निकलना होता है आना होता है तो ये कहते हैं हक के मैदान में नहीं जाएंगे हम तो बहाना उतारा ने खसूसी हुक्म दिया बल्कि अराफात के मैदान में जाना लाजिम कर दिया तो अफादल नास तो फिर ए कुरैश वालों या मुसलमानों जारी बात है अब तमाम काज किया जा रहा है तो अब तुम भी करो जहाँ तमाम के तमाम जहाँ से तमाम इंसान सारे के सारे लोग जो है वस्तग़फिरुल्लाह सुब्हानहु व तआला से मग़फ़िरत चाहे करो इन्नल्लाहा ग़फूर बहुत ज्यादा बख्शने वाला मेहरबान। फ़ाइदा क़ज़ैतुम मनासिककुम जब तुम ये जो हज के मनासिक अदा कर में जमा हुए थे 10 को वुकूफ 10 को जो है 9 को वुकूफ अराफा हो गया तारीख को पूरे के सारे मनासिक जो तुमने अदा कर लिए और जो है वो तवाफ भी कर लिया कुर्बानी भी दे ली अब तुम जो है तमाम चीजों से अब वापस आता है हाजी मीना और यहाँ पर आपको मालूम है मीना में आकर ये रजम की जो मरना होता है जमरात से यहाँ पर श्याम होता है मजीद बिना की बाउंड्री यहाँ पर शैतान को पक्के जाते हैं, कंकरियां मारी जाती है, डेंट्स होते हैं क्योंकि सारे लोगों को एक साथ ये काम करना होता है। बारह सारे मनासिक अदा करने के बाद फजकुरुल्लाह का जिक्रिकुम आबाकुम, मीना में जब तुम जाओ इन तमाम मनासिक के बाद तो सुभान तआला का जिक्र किया करो जैसे तुम अपने आबा अजदाद का जिक्र करते थे। अरबों में यह गलत रस्म थी कि यहाँ पर आप फारिग हो गए या मीना में क्याम होगा मजीद तो बजाय अल्लाह का जिक्र के साहब का आबा अजदाद के झूठे सच्चे वाकया सुना तो अल्लाह ने मना करके अपने आबा अजदाद का जिक्र नहीं करो, अल्लाह का जिक्र करो, अल्लाह को याद रखो। आओ असद जिक्र आ बारह ये दो और तीन दिन का मामला है। मीना में दो दिन क्याम भी हज के बाद यानी 11-12 है और अगर कोई सा सुन्नत पूरी करना चाहे तो वो 13 तारीख को भी रुक सकता है। गोया दो दिन या तीन दिन इस दोनों की इजाजत है और उसमें अल्लाह से बात करना है। बहरहाल आप जिक्र के हवाले से ये बात जान लीजिए कि हज में भी कुछ लोग इतने बदनसीब होते हैं कि हज करने गए अल्लाह सुब्हानहू व तआला के घर लेकिन वहां पर भी दुनिया ही मांगते हैं, आखिरत की तरफ कोई तवज्जो नहीं तवज्जो दिलाई जा रही है। कुल रब्बना आतिना फिद दुनिया, ऐसे भी होते हैं जो हज पर जाते हैं और वहां अल्लाह से मांगते हैं कि अल्लाह तू हमें दुनिया में ही अता लहू फिल आखिरत मिन खलाक, तो फिर ऐसे लोगों के लिए आखिरत सोचने की बात है। कितने घटिया इंसान की सोच है कि अल्लाह के घर में जाकर भी मांगता क्या है, अल्लाह फला फिला दे, फला जगह शादी हो जाए, फला जगह जॉब मिल जाए, फला औलाद हो जाए और ये हो जाए। सोच का जो हासिल है वो है दुनिया की जिंदगी के मालूम था समाज, अब आखिरत मांगी नहीं दुनिया मांगी है कोई हिस्सा नहीं, अल्लाह पाक इससे महफूज फरमाए। इसके बरक्स ये है बैलेंस और इंतहाई जामे दुआ कुरान हकीम की, बल्कि तमाम दुआओं में जामे तरीन दुआ यह है जो कि अल्लाह ताला सिखा रहे जामे वो दुआ कहलाती है। वह मिन हुम्मत बनाती ना फिर दुनिया हसर आखरत हसना वकीन आजाब अन्नार, हाँ इनमें से ऐसे नसीब भी होते हैं जो अल्लाह सुबहान तआला से दुआ करता तो हमें दुनिया में भी भलाई अता फरमा और अदाब से बचा ले। ये असल में बैलेंस दुआ अल्लाह ने सिखाई, दुनिया में भी भला क्या माने दुनिया हो बल्कि हमें इतना मिल जाए कि ऊपर बेहतर होता है नीचे मालो मता हो इतनी सहूलियात हो कि अल्लाह दुनिया में हमें भलाई हो और नेमत हो, ये भी अल्लाह से मांगे अल्लाह ही देने वाला। असल चीज क्या मांगनी है, वकील आखिरत हसना, अल्लाह तो हमें आखिरत में भलाई अता फरमा, वकीन अजाब अन्नार और आग के अजाब से बचा ले। जामे दुआ है और आपको मालूम है तवाफ के दौरान मानी से लेकर अश्वत तक सिर्फ यही दुआ मसनून है कि ये दुआ पढ़नी चाहिए। वहाँ पर इत्तेफाक से अल्हम्दुलिल्लाह जब हम लोग तवाफ कर रहे थे तो एक बुजुर्ग थे वो जोर जोर पढ़ते थे ताकि लोगों को याद आ जाए। वह अजीब ड्रामे हो रहे होते हैं, लोग जाते हैं किताबें लेकर और किताबें लेकर दुआ, जबकि दुआ का दिल से होता है, अल्लाह से दुआ करनी है, खाने काबा के सामने खड़े हैं तो वो दुआएं तो याद हो और आप समझ के मांग रहे हो। हर चक्कर दुआएं मांगी जा रही है, फला चक्कर की दुआ, फला चक्कर की दुआ, जोर जोर से पढ़ने और लोग पढ़ा भी नहीं, दूसरों की इबादत डिस्टर्ब कर रहे हैं। जामे करीम के रसूल अलैहिस्सलाम ने फरमाया यह है वह मिन हो मैं यकूल, ऐसे लोग हैं जो ये कहते हैं रब्बना आतिना फिर दुनिया हसना वकील आखिरत हसना वकीन अज़ाब अन्नार, दुनिया में अगर भलाई होगी दुनिया में अल्लाह का दीन नाफिज होगा तो इंसान की आखिरत होगी। हर शख्स के लिए मुमकिन होगा कि वह अल्लाह की इबादत कर सके, अल्लाह सुबहान व तआला दुनिया में जुल्म सितम होगा, दुनिया में लोग हैंड टू माउथ होंगे अपने दो वक्त की रोटी कमाने के लिए 1600 घंटे अगर मेहनत करेंगे तो सोचिए वो क्या अल्लाह ताला से ताल्लुक जोड़ सकते हैं। लिहाजा ये बहुत बड़ा एहसान होगा इस उम्र इस इंसानियत मेहनत करके कुछ लोग अल्लाह का दीन नाफिज कर दे, अल्लाह का दीन नाफिज होगा तो हर इंसान के लिए मुमकिन होगा तो अपने मुआशी मामलात को अपने दीगर मामलात को बेहतर कर सके। इस दुनिया में आज लाना निकाम आखिरत में फिर लोगों को ज्यादा अल्लाह सुबहान व तआला की कुर्बत हासिल कर सके। लहुम नसीबु मिम्मा कसबू, ये वो लोग हैं जिनके लिए बदला है उसमें से जो उन्होंने। अब यहाँ दिल बात ये कि सिर्फ दुआ करके बैठ नहीं है घर आकर के भाई हमने तो अल्लाह से लिया भलाई अब तो अल्लाह देगा देगा, वो कुछ मिलेगा जो उन्होंने मेहनत करके कमाया। अमाल के लिए बहुत जरूरी है जारी बात है नसीबु मिम्मा कसबू, उनसे जो उन्होंने मेहनत से कमाया पाओ सरी हिसाब और अल्लाह जल्दी हिसाब देने वाला। फज़कुरुल्लाह फी अय्यामी मादूदात, अल्लाह को याद करो गिन के चंद दिनों में यानी मीना में 11-12 ज़ुलहज्जा। फमन तअज्जला फी यौमैन, या बहुत ही प्यारा शेर है मैंने सुना है कि आखिरत के हवाले से जो वहाँ पर मांगा जाता है वाकया ये है कि अगर वहाँ जाकर भी इंसान सिर्फ दुनिया ही मांग रहा है तो अभी तारा किसी ने कहा तू ही नादा चंद कलियों पर तनार गया, वरना गुलशन में तो तंगिए दामा भी था। अल्लाह अपने अपनी जो दामन है उसकी कुशादगी का मामला करो, छोटे से दामन के साथ चंद कलिया अगर वहां से ले आए तो वाकयतन बहुत ही नादान थे। तू ही नाटक चंद कलियों पर करा, वरना गुलशन में तो इलाजे तंगिए दामा भी था। अपने अपन को वसी करो, अल्लाह सुबहाना आखरत मांगो। بہرحال فمن تعجل فی یوم، کوئی جلدی کرے دو دنوں میں گیارہ بارہ رہ کر واپس آنا چاہے، فلا اسما علیہ، تو اس پر کوئی گناہ نہیں. لیکن جو سنت رسول البتہ یہ کہ آپ تین دن وہاں پر قیام فرمائے تھے، تیرہ تاریخ کو بھی آپ وہاں رکے تھے، فلا اسما علیہ، تو اس پر بھی کوئی گناہ نہیں. لمن، لیکن یہ وہاں پر رک کرنا، اللہ کی یاد دہانی کرنا فائدہ مند ہوگا ان لوگوں کے لیے تقویٰ اختیار کریں. اور بدقسمتی سے پاکستانی ہیں جو وہاں پر منا میں ہزارے کو گئے، اب تین دن کا قیام ہے، نمازیں بھی پڑھنے تو وقت نہیں گزر رہا، تو ٹائم کلنگ ایکٹ کے لیے کیا کرتے ہیں، وہاں پر منا میں بیٹھ کر کارڈ کھیل رہے ہیں، تاش کھیل رہے ہیں، لیڈو کھیل رہے ہیں، اور یہ جناب کیا کر، ایسے بدنس لوگ بھی ہوتے ہیں. بہرحال تقویٰ کی روش یہ کہ بھائی وہاں کا تو ایک ایک لمحہ قیمتی، اللہ سے تعلق جوڑنے کے احساس ہے. اللہ علم انکم الیہ تحشرون، اور اللہ کا تقویٰ اختیار کرتے رہنا، اللہ سے ڈرتے رہنا، اور جان لو تمہیں بالآخر اسی کی طرف جمع کر دیا جائے. اب دو کردار اللہ پاک نے بیان فرمائے، ایک انتہائی گھٹیا کردار، ایک انتہائی اعلیٰ کردار، کنٹراسٹ ہے جو دو کرداروں کا آ رہا ہے. کردار ہے دنیا میں، ایک دیندار ہے اور ایک دنیا دار ہے. وہ میرے ناسی میں جبو کا قول پھر حیات دنیا، کچھ ایسے بھی ہیں جن کی جن باتیں آپ کو دنیا بڑی باتیں کرتے ہیں، متاثر کرنے والی باتیں، سیانے باتیں، جس طرح پایو شہید اللہ اعلیٰ، اور اللہ تعالیٰ کو اپنے دل میں جو کچھ بھی ہے کس کو اپنی یقین جہانی کراتا تقوی کی، وہ الد الفن، حالانکہ اس کا معاملہ کو انتہائی جھگڑالو آدمی ہے دنیا. وحیدہ طول، اور ایسے شخص کو اگر کوئی اختیار میں اتارٹی مل جائے، کہیں اختیار دے دیا جائے، صاف الارض لیفسد فیہا، تو وہ زمین میں فساد مچانے کی کوشش کرتا ہے اور کھیتیوں کو تباہ کرتا ہے، وہ نسل اور نسل کو تباہ، گویا اختیار کا غلط استعمال کیا پرس انسان. واللہ لا یحب الفساد، حالانکہ اللہ پاک فساد کو پسند نہیں کرتا. وإذا قیل، اور جب اسے کہا جائے، وإذا قیل لہ اتق اللہ، اور جب اسے کہا جائے اس کو درست کرو، یہ اختیار کا استعمال کرو، پیسہ دیا ہے، عہدہ دیا اللہ پاک نے، اتھارٹی دی ہے، تو اس کو صحیح استعمال کرو، اللہ سے ڈرو. اخذت العزت بالاسم، دیکھو اس کی عزت نفس جو ہے وہ آڑے تکبر پیدا کرتی ہے، اس کو وعدہ کر دیتی ہے. فحسبہ جہنم، ایسے سخت کا ٹھکانا وہ لبیس المحاد، اور وہ بہت ہی برا ٹھکانا. اس کے برعکس وَمِنَ النَّاسِ مَن يَشْرِي نَفْسَهُ ابْتِغَاءَ مَرْضَاتِ اللَّهِ، اور لوگوں میں ایسے بھی ہوتے ہیں جو اپنے بیچ دیتے ہیں بمانے کے اللہ سبحانہ و تعالیٰ کی رضا حاصل کرنے کے لیے، اپنی صلاحیتیں، اپنا پیسہ، اپنی اولاد اللہ کے دین کے لیے وقف کر دیتے ہیں اللہ کی رضا حاصل کرنے کے لیے. واللہ رؤوف بالعباد، اور اللہ پاک تو ایسے بندوں کے تہائی مہربان ہیں، اللہ پاک دیکھ رہا ہے کون کیا کر رہا ہے. اس کی بہترین مثال ہے حضرت ابوبکر صدیق رضی اللہ تعالیٰ عنہ، جو کچھ دولت تھی ان کے پاس، ملک تجار آتے تھے، اسلام سے پہلے ظاہری بارٹس تھا، تمام تاجروں کے بادشاہ، ایسی زبردست، وہ ساری دولت کس کام میں لگا دی، غلاموں کو آزاد کرنے میں، دین کی دعوت. تو یہ کردار گویا حضرت ابوبکر صدیق رضی اللہ عنہ جیسے اور صحابہ کرام کا ہے. ایک واقعہ آتا ہے صحیح رومی کا رضی اللہ عنہ، کہ وہ آ رہے تھے اللہ کے رسول علیہ الصلوۃ والسلام کے پاس، مشرکین نے ان کو گرفتار کر لیا، جو بھی معلومات تھا سب کو، مجھے اللہ کے رسول صلی اللہ علیہ وسلم کے پاس جانا، اصل میں اللہ کی رضا سب کچھ اس میں کھپا دیا. اب آیت نمبر 200 قرآن حکیم کی انتہائی اہم آیات مبارکہ میں سے، خاص طور پر مسلمانوں سے خطاب کے حوالے سے فرمایا، یا ایھا الذین آمنوا کافا، اے لوگوں جو ایمان لائے ہو، پورے کے پورے اسلام میں داخل ہو جاؤ، ولا تتبعوا خطوات الشیطان، اور شیطان کے نقش قدم کی پیروی نہ کرو، انہ لکم عدو مبین، یقیناً وہ تمہارا کھلا دشمن ہے. اب یہ خطاب ہے اہل ایمان سے، اور ان کو حکم دیا جا پورے کے پورے اسلام میں داخل ہو جاؤ. پورا کا پورا دین، پورا کا پورا اسلام ہے کیا، اس کو اچھی طرح سمجھ لیجئے. عقائد کا نام نہیں ہے کہ ہم اپنے عقائد کو درست کر لیں تو ہم جنت میں جائیں گے، یقیناً یہ عقائد بنیاد ہے، لیکن دین چھ چیزوں کا مجموعہ ہے. تین کا تعلق انسان کے انفرادی معاملات سے ہے، اور تین کا تعلق انسان کے اجتماعی معاملات سے، اور دین ایک آرگینک ہول ہے، اس میں عقائد ہیں، توحید باری تعالیٰ اور آخرت. یقینی طور پر انسان کے عقائد، ایک اللہ پر ایمان لایا جائے، رسول آخرت میں ہو، اسی طرح دوسرے نمورہ تصور ہے نماز، زکات، اور بنیاد اسلام. اسلام کی بنیاد پانچ چیزوں پر ہے، کلمہ شہادت، نماز قائم کرنا، روزہ رکھنا، لیکن یہ پلر اسلام میں ذہن میں رہے کہ عبادت یہ جو عمارت ہے اس کو سپورٹ کرنے کے لیے آپ پلر بناتے ہیں، ورنہ صرف عمارت تو نہیں ہے، وہ تو ایک یادگار ہوگی، جس طرح کہا جاتا ہے کھڑی ہوئی لاہور میں ہزاروں سال پرانی، اور کہا جاتا ہے کہ آثار بتا رہے ہیں کہ عمارت عظیم تو امام نہیں، عمارت ہی بن جاتی. تو عبادات جتنی بھی ہیں، یہ روزہ، یہ حج اور زکات، یہ ہمارے مضبوط کرنے کے لیے اللہ سبحانہ ہوتا ہے. تین تو قائم ہی نہ ہو، نمازیں پڑھے جائیں، تو ظاہری بات ہے صرف پلر کھڑا کر کے عمارت. نمبر مار، یہ علاقے سوشل کسٹم جن کو آپ کہتے ہیں، ریچولس کہا جاتا ہے، خوشی کے موقع پر غرب و دین کا حصہ ہے. نکاح کے موقع پر جو ہے رسوم کی جاتی ہے, نکاح کی تقریب ہے, ولیمہ وغیرہ, یہ اللہ کے رسول سے ثابت ہے. ثواب اگر آپ رسول کے مطابق کریں گے, انتقال ہو جائے تو ڈسپوز آف کرنے کا طریقہ اللہ کے رسول نے سکھایا ہے, ان کے طریقے مطابق وہ عبادت ہے. تو یہ تین گوشے وہ ہیں انسانی زندگی کے جس کا تعلق انفرادی زندگی سے ہے. نمبر ایک عقائد, نمبر دو عبادات, اور نمبر اور دین رب نہیں ہے, یہ مذہب کہلاتا ہے, نماز, روزہ, زکات وغیرہ. دین تو ایک آرگینک نظام زندگی ہے, سسٹم ہے, لہٰذا اس میں ایک مکمل نظام ہے, مکمل معاشی نظام ہے, اور نمبر تین مکمل معاشرتی نظام اللہ سبحانہ و تعالیٰ, دا پولیٹیکل سوشو اکنامک سسٹم از کالڈ دین ان اللہ الاسلام. سورہ آل عمران میں انشاءاللہ ہم پڑھیں گے کہ اللہ کے نزدیک دین صرف اسلام ہے. عقائد, عبادات, رسومات, ان پر بھی اللہ کے دین کے احکامات کے مطابق عمل ہو. سیاسی نظام, معاشی نظام اور معاشرتی نظام بھی اللہ کا دین کے دیا ہوا ہو, کے پورے دین پر جو ہے وہ عمل کرنا. اس وقت ہم بحث سے مجھے ہمارے درست ہو گئے, عبادات بھی ہم کر لیتے ہیں, کچھ رسومات بھی. سیاسی, معاشی اور معاشرتی اعتبار پر یعنی اجتماعی سطح پر در حق پر عمل نہیں کر رہے. کیا ہے؟ اد خلوف اس سلمی کاف پر دین میں داخل ہو, یعنی تمہارا سیاسی نظام, معاشی نظام اور معاشرتی نظام بھی چاہیے. اگر نہیں ہے اس کو قائم کرنے کی ضرورت. آگے فرمایا والا بال, اگر تم پورے کے پورے دین پر عمل نہیں کر رہے تو گویا شیطان کے نقش قدم کی پیروی ہے, آدھا پیتر آدھا بیٹر نہیں. ولا تتبع خطوات الشیطان, شیطان کے نقش قدم کی پیروی نہ کرو. انما عدو مبین, وہ تمہارا واضح دشمن ہے, اور وہ دشمن کے بندہ مومن کو چند معاملات تک محدود کر دے گا بس. آج تم تو مو جناب, تمہاری کیا بات ہے؟ لہٰذا دوسرے لوگ تو مشرق ہیں, یہ تو فلاں ہے, یہ تو فلاں ہے, تمہاری کیا بات ہے؟ تمہارے اندر تکبر پیدا کر دیا دوسروں کے خلاف, ساری عبادات کا بیڑا غرق کر دیا. عائد عبادات اور رسومتی احکامات کے حوالے سے جد و جہد کرنا, دین نفاذ کے جد و جہد کرنا, یہ اصل میں جو تقاضا یہاں پر آیا. بہرحال اس کے لیے اللہ سے دعا کیجیے, اللہ پاک ہمیں توفیق عطا فرمائے. اس وقت ویسے تو مجموعی کہیں پر بھی نافذ عبادات یا رسومات ہیں جو کہ جن پر ہم عمل کرتے ہیں, اور حقیقت یہ پوری دنیا پر باطل کا اقتدار ہے. اور کتنے بہت ہی پیارا, دل کے اقتدار میں تقوی کی آرزو, کتنا ہنسی فریب ہے جو کھا رہے ہیں. نظام باطلانہ ہے, اور ہم عبادات کر کے ہمیں شاید ہم اللہ کی اللہ کے قریب ہونے کے مناظر دھوکہ دے رہے ہیں. تو فرمایا فَإِن زَلَلْتُمْ بَعْدِ مَا جَاءَتْكُمُ الْبَيِّنَاتُ, اور اگر تم ڈگمگاتے واضح نشانی آتم ہو, اللہ پاک زبردست ہے. ہل ینظرون فی ظلال من الغمام, تو کیا تم انتظار کر رہے ہو؟ اے نبی ان سے کہہ دیجئے, کیا یہ لوگ انتظار کرنے عمل کیوں نہیں کرتے اس دن کا کہ جس دن اللہ کو چھائے میں اور ول ملائے کارے کے سارے فرشتے آئے, وہ خود الام اس کا یہ قیامت کے دن کا نقشہ ہے. کیا ربو کا ول ملک سب پر آ جائے تمہارا رب, وہ سارے کے سارے فرشتے سب در سب, یعنی اسی دن پر جو ہے وہ قصہ جو ہے تمام ہو جائے. اس کا دن کا انتظار کر رہے ہو, اللہ ترجاء الامور, اور بالآخر آخرا ہل انجنا اللہ فی ظلال من الغمام, تو کیا وہ لوگ انتظار کر رہے ہیں اس بات کا کہ اللہ سبحانہ و تعالیٰ تشریف کے سائے میں, والملائکہ سارے فرشتے بھی آ جائیں, وقضی الامر اور وَإِلَى اللَّهِ الْأُمُورُ, اور بالآخر سارے معاملات تو اللہ ہی طرف جانے والے ہیں, اللہ ہی طرف پلٹنے والے ہیں, یعنی قیامت کے دن کا انتظار کر رہے ہیں. اے نبی صلی اللہ علیہ وسلم, پوچھ لیجئے ان بنی اسرائیلیوں سے, کم آتم آیت بینہ, کتنی ہی جو ہم نے ان کو عطا فرمائی حضرت موسیٰ علیہ السلام کے زمانے میں خاص طور پر. وَمَنْ يُبَدِّلْ نِعْمَتَ اللَّهِ مِنْ بَعْدِ مَا جَاءَتْهُ, اور جو کوئی بھی تبدیل کر دے اللہ سبحانہ وتعالیٰ کی نعمت کو جو اس کے بعد کے پاس آئی ہو, فَإِنَّ اللَّهَ شَدِيدُ الْعِقَابِ, یقیناً اللہ سبحانہ وتعالیٰ سخت سزا دینے والا ہے. زُيِّنَ لِلَّذِينَ كَفَرُوا الْحَيَاةُ, مزین کر دی گئی ہے, کی گئی ہے, خوبصورت بنا دی گئی ہے, اٹریکشن پیدا ہیں ان لوگوں جنہوں نے کفر کیا ہے دنیا کی زندگی کو. وَيَسْخَرُونَ مِنَ الَّذِينَ آمَنُوا, وہ استہزاء کرتے ہیں, مذاق اڑاتے ہیں ان لوگوں کا جو ایمان لائے ہیں. وَالَّذِينَ اتَّقَوْا فَوْقَهُمْ, اور قیامت کا دن آئے گا تو اس دن الٹا معاملہ ہوگا, یہ دنیا دار اہل ایمان کا مذاق اڑاتے ہیں دنیا میں, قیامت کے دن کیا ہوگا؟ وَالَّذِينَ اتَّقَوْا يَوْمَ الْقِيَامَةِ, وہ لوگ جنہوں نے پرہیز اختیار کی وہ قیامت کے دن ان کے ہوں گے, یعنی درجوں کے اعتبار سے. وَاللَّهُ يَرْزُقُ مَن يَشَاءُ بِغَيْرِ حِسَابٍ, اور اللہ سبحانہ رزق عطا فرماتا ہے, رزق دیتا ہے جس کو چاہتا ہے بغیر حساب, دولت عطا فرماتا ہے اور خاص طور پر آخرت میں نیک بندوں کو اللہ کے جو پرہیزگار بتا فرمائے گا. آیت نمبر 213 آ گئی. تیسری بڑی آیت مبارکہ آیت اختلاف کا بیان فرمائی کہ دنیا میں یہ آدم علیہ السلام کی جو نسل تھی یہ اختلاف کی وجہ سے یہ امتوں میں فرقوں میں کہہ رہی. اس کا ایک فلسفہ ہے جو یہاں بیان کیا جا رہا ہے. کان الناس امتا واحدہ, سارے کے سارے انسان ایک ہی امت تھے اسلام کی اولاد سے, پر فعل محذوب ہے فقو خلاف کیا معاملات میں. فبعث اللہ النبیین, اللہ سبحانہ و تعالیٰ سے نبیوں کو مبشرین و منذرین اور خبردار کرنے والے نبیوں نے آ کر ان بات کو دور کرنے کی کوشش. فانزل معہم الکتاب بالحق, اور اللہ پر ان کے ساتھ کتابیں بھی حق کے ساتھ بامقصد. یحکم بین الناس, تاکہ اکرام فیصلہ کر لوگوں کے درمیان ان کتابوں کا فی ان معاملات میں جس میں وہ اختلاف کر رہے ہیں. کتابیں بھی دی گئی تھی تاکہ بات کو دور کیا جائے. اور نہیں اختلاف کیا انہوں نے اس میں الا دینا سوائے ان لوگوں کے اوتوہ من بعد ما جاءتہم البینات, سوائے ان لوگوں کے جن کو کتاب دے دی گئی تھی, واضح کتاب دے دی گئی تھی. من بعد ما جاءتہم البینات, کے بعد کہ ان کے پاس واضح نشانیاں آ چکی تھیں. اب یہ ایک ہی وجہ قرآن حکیم رکھتا ہے نہ آپس میں جدم جدہ کی وجہ سے. اس کو انگلش میں کہتے ہیں ارج ٹو ڈومینیٹ, جس کے پاس اختیار ہوتا ہے اور وہ چاہتے ہیں میرا پورا کا پورا معاملہ چلے. بندہ جو ہے حق پر ہے, بات صحیح کر رہا ہے, لیکن انسان مارنے کے لیے تیار نہیں ہوتا. یہ جدم جد تعصب ہے کرتا ہے, اور یہ ہر انسان میں ہوتا ہے کچھ نہ کچھ. آپ نے محسوس کیا ہوگا اس کے پاس زیادہ اختیارات ہوں, اتھارٹی ہو کے اندر جو ہے یہ زیادہ معاملہ. خاص طور پر علماء کا جان چکے تھے کہ رسول ہیں, سچے نبی ہیں, پھر بھی ایمان لانے کے لیے تیار نہیں ہوئے. اس لیے کہ ایمان لائیں گے تو اپنی چوہداریں گی. تو فرمایا اصطلاح بغیم بینہم, آپس میں زدم زدہ, اس کی بات مانوں گا تو مجھے نیچے ہونا پڑے گا. اللہ الذین آمنوا, لیکن اللہ سبحانہ و تعالیٰ نے ہدایت عطا فرمائی ان لوگوں کو جو واقعتا ایمان لائے تھے. لما اختلفوا فیہ من الحق کے بیز نہیں, ان لوگوں ان اختلافات کے بارے میں جس میں وہ اصطلاح حق کے ساتھ اپنی اجازت. واللہ یہدی من یشاء الی مستقیم, اور اللہ سبحانہ و تعالیٰ تو کہتا ہے جسے چاہتا ہے سیدھے رستے کی. آپ کو توجہ دلائی تھی اس آیت کا دو عام طور پر ترجمہ کیا جاتا ہے مستقیم, سبحانہ و تعالیٰ ہدایت سے چاہتا ہے سیدھے رستے. اچھا ہے, اس کے دو فائل ہو سکتے. ایک ترجمہ تو یہی ہے جو میں نے آپ کے سامنے کیا, اللہ تعالیٰ سیدھے رستے کی طرف ہدایت دیتا ہے. لیکن دوسرا فائل جو ہے وہ انسان بھی ہے. واللہ یہدی, اللہ تعالیٰ ہدایت دیتا ہے کس کو؟ میں ایسا جو چاہتا ہے ہدایت کی طرف آنا, ہدایت کب آ کر اپنا وقت لگاتا ہے, کوئی صلاحیت لگاتا ہے, دین سیکھنے کی کوشش کر کے اندر طلب ہدایت ہوتے تو اللہ سبحانہ و تعالیٰ اس کو ہدایت دیتا ہے. زبردستی ہدایت دینی ہے, زبردستی ہدایت دینی ہوتی تو یہ ابو جہل جیسے لوگ بھی جو ہے وہ مومن ہو جاتے. لیکن اللہ سبحانہ و تعالیٰ کا فیصلہ یہ ہے کہ جو یہدی الیہ من ینیب, اللہ پاک اس کو ہدایت دیتا ہے جو اللہ کی طرف بڑھتا ہے, اللہ کی طرف انابت اختیار کرتا ہے. تو واللہ یہدی من یشاء الی صراط مستقیم. آیت نمبر 214 فلسفہ اس میں یہ بیان ہوا ہے کہ جنت یہ پھولوں کا شیج نہیں ہے کہ گھر بیٹھے مل جائے, آرام سے آپ بیٹھے اور جنت آپ کے لیے پریزرو ہو, جنت محفوظ گئی. جنت کو ان کی جد و جمنے کے بعد زیادہ یہ ہوگی. اور یہ خطاب سے ذہن میں رکھیے, تو سلام کے اصحاب جو دین کے لیے جد و جہد کر رہے تھے اب کیا جا رہا ہے مخاطب. ام حسب تم ان تل الجنہ, کوشچن ہے کیا سمجھتے ہو تم ایسی جنت میں داخل ہو جاؤ گے ٹھنڈے ٹھنڈے. اما یاتی کم مثل الذین خلو من قبلکم, ابھی تم پر حالات و واقعات تو آئی نہیں جو تم سے پہلے لوگ آئے تھے. مستم الباسا و برا و بلو, ان کو تو آپ پکڑا رہے تکلیف نے اور ہلا مارا دیا گیا تھا. حتی یقول الرسول والذین آمنوا معه, یہاں تک کہ وہ رسول تھے اور وہ ان کے ساتھ اہل ہیں, وہ کہہ اٹھے متا نصر اللہ, اللہ کی مدد کب آئے گی؟ الا ان نصر اللہ قریب, اور آگاہ ہو جاؤ القریب ہے اللہ کی مدد. آ کے جنت کے مخاطب کا ہے مجھ سے آپ سے بھی. ہم عام طور پر یہی چاہتا ہے یہاں مسلمان ہیں تو ہم جنت میں جائیں گے, قرآن کی ٹھنڈے پہ تو جنت میں چلے جاؤ گے. ابھی وہ حالات اور واقعات ابھی تو آئی نہیں تم پر. واقعہ آتا ہے قرآن سیرت مبارکہ میں, ہم کتاب بڑی پیاری نے عرض رضی اللہ تعالیٰ عنہ کا واقعہ, 590 میں ان پر شدید پرسیکیوشن ہوا, اور صورت حال یہ تھی کہ جس بھٹی میں بھٹی غلام تھے کسی مشرکہ کے, وہ بھٹی کے جو ہے معاملہ کرتے تھے, آگ وغیرہ جلاتے تھے اور اسی میں تلواریں وغیرہ بناتے تھے. مال کا بھیج دیا کہ مسلمان آئے چار اور پکڑ لیا ان کو, اور آگ کے انگارے جو بھی نکالے اور بچھا دیے اس کے اوپر. کتاب آرال مکے میں کوئی ایڈیا کو اپنے ہاتھوں لہٰذا وہ اللہ کا بندہ جا, اور بعد میں اپنی پیٹ دکھاتے تھے, دیکھو یہ میری پیٹ, دیکھو یہ چربی پگھلی تھی تو وہ انگارے بجھے. لیکن ظاہری بات ہے سبھی تکلیف اللہ کے رسول صلی اللہ علیہ وسلم کے پاس پہنچا میں. اللہ کے رسول خانے کعبہ کی جو دیوار تھی اس سے ٹیک لگائے بیٹھے ہوئے تھے. لگے اللہ کے رسول آپ دعا نہیں کرتے, دیکھے مسلم کیا حالات ہیں, ایسے ایسے حالات آ رہے ہیں. اٹھ کے بیٹھ گئے, آپ کے چہرواری کی کیفیت تھی چہرہ خوب اور آیا خبا تم جل رہے ہو. ایسا وقت بھی آیا مسلمان ایمان لانے کی وجہ سے کہ ان کو زمین میں ان کو چیر دیا گیا پھر بھی وہ توحید پر قائم رہے. ایسا بھی ہوا کہ جو گور سے وہ نکال دیا گیا پھر بھی وہ توحید پر قائم رہے. اب تم جلدی کرو وہاں کے رہے گا سے لے کر ایک جگہ کا نام دیا کہ رسول صلی اللہ علیہ وسلم تک اللہ سبحانہ و تعالیٰ کا دین غالب ہو کر رہے گا, یہ وقت آ کر رہے گا. یہ پیشن وہی تھی ظاہری بات ہے. اور وہ وقت آیا نے دیکھا کہ الحمدللہ پر اللہ کا دین غالب ہوا. کیا بیان کیا جاتا ہے اس میں میرے اور آپ کے لیے ہدایت یہ ہے کہ جنت صرف اسے نہیں ملے گی, صرف دعا صرف دورہ نہیں ملے گی, زیادہ محنت کرنی پڑے گی, دین کے تقاضے ادا کرنا پڑے, تب کہیں جا کر جنت جو ہے اللہ سبحانہ و تعالیٰ عطا فرمائے. جنت تیری تنہا ہے تیرے خون جگر میں, اے پیکر گل کوشش پہم کی جزا دے, کوشش تعالیٰ جنت عطا فرمائے گا. بارہ یا سالونا کا مارے کیا فرق کریں, کوئی کہہ دیجئے جو کچھ کرتے ہو بھلائی میں سے مال میں فلی والدین, تو وہ ہونا چاہیے اس کا دف والدین کے لیے, قربین رشتے داروں کے لیے, ولیطامہ کے لیے, ولمساج محتاجوں کے لیے اور مسافروں کے لیے. وما تفعلوا من خیر, اور جو کچھ بھی تم کرو گے بھلائی میں سے نیکی میں سے مال کو خرچ کرو گے, فإن اللہ به علیم, تو اللہ سبحانہ و تعالیٰ اس کو جانتا ہے, لوگوں کو بتانے کی ضرورت نہیں. اب اس کے بعد فرضیت آ گئی قتال کی. یہ میں نے آپ کہ ہجرت کے دوران اللہ کے رسول صلی اللہ علیہ وسلم پر اذن قتال آیا تھا, اور ہجرت کے بعد غزوہ بدر والی ہے 2 ہجری ہے, اس سے پہلے قتال کی اللہ کے راہ میں جنگ کرو. بہرحال وقت ہمارے پر موجود ہے, میں آپ کو کبھی انسانی مرائل جو ہیں جو آپ عطا فرمایا وہ کبھی انشاءاللہ تھا. بہرحال پہلی مرتبہ اب فرضیت آ رہی ہے قتال کی, اس سے پہلے قاتلو کے الفاظ تو آئے نہیں, آئے جو کتبہ کے لئے کسی چیز کی فرضیت کا حکم آتا. یہ آپ نے پڑھا کتبہ علیکم الصیام, یہ ہمیں یاد ہے, روزہ رکھنا تم پر فرض کر دیا گیا. وہی الفاظ یہاں پر آ رہے ہیں, علیکم القتال, اے لوگوں اللہ کی راہ میں جنگ کرنا فرض کر دیا گیا ہے, جنگ کے بغیر انقلاب نہیں آ سکتا, لہٰذا اللہ کی راہ میں تم پر لازم کر دیا. وہ ہوا کون لکم, حالانکہ وہ جو جنگ کرنا ہے وہ تمہیں بہت ناگوار گزرتا ہے, بڑے امن پسند لوگ ہو تم, لہٰذا جنگ کرنے میں جبھی جان لی بھی جاتی ہے, لہٰذا آپ کو ایسے دانشور کہتے ہیں. جنگ و جدال کوئی اچھی بات تو نہیں ہے, یہ جو جنگ و جدال کیا جاتا ہے تو وحشی لوگوں کا کام ہے معاذ اللہ. وہ الزام کس کو لگایا گیا, یہ جنگ و جدال ہمارے نبی علیہ الصلوۃ والسلام نے کیا, آپ کے ہاتھ میں بھی تلوار ہے اور ظاہری بات ہے صحابہ کرام نے بھی یہ جہاد کا معاملہ کیا. فرمایا لکوم, وہ جنگ کرنا تم پر بڑا ناگوار گزرتا ہے. لوگ ہو سکتا ہے کہ تم کسی چیز کو ناگوار رہے ہو, وہ ہوا خیر الکم, وہ تمہارے لیے بہتر ہو. وہ آسا ان تحب شیا, اور ہو سکتا ہے تم کسی چیز کو پسند کر رہے ہو, وہ ہوا کرہل, وہ ہوا شر الکم, تمہارے لیے خیر شر ہو. وہ اللہ یعلم, اللہ تعالیٰ جانتا ہے. اللہ نے تمہیں اگر جنگ کا دیا ہے تو کرنے میں عزت ہے دنیا میں, کہ ہم جنگ ڈال کرنے کے لیے اللہ کے دین کے غلبے کے لیے تیار نہیں ہیں, بڑی امن پسند قوم ہے. لہٰذا 8 اکتوبر 2001 کو جب ہم سے پوچھا گیا کہ فرینڈ اور اینیمی, پتا ہے ناٹ اونلی یہ فرینڈ بٹ وی آر لیڈ, ہم کے لیے تیار ہیں جیسے چاہے ہماری ہمارے پاکستان کے اڈے استعمال, ہم نے جو ہے وہ صورت تیار کی وہ آپ کو معلوم ہے. اور کتنی عزت ملی ہمیں عزت دنیا میں, ہر قوم ہے پاکستانی قوم, باقی ہمارا چیف جاتا ہے پوری کلاس ان کے جوتے اتار اتار کر ان سے جو تلاشی لی جاتی, منسٹرز کی جو ہے تلاشی لی جاتی, یہ ہماری عزت ہے پوری دنیا میں. بہرحال یہ جنگ و جدال جس طرح میں نے اس کی اللہ کے راہ میں اگر کیا جائے گا تو یہ عین اسلامی ہے, اور اسلام کے مزاج کے مطابق دنیا سے ختم کیا ہی جا سکتا جب تک کہ اللہ سے اللہ کے دین کے لیے تلوار ہاتھ میں نہ لے. تو فرمایا وہ یعلم, اللہ پاک جانتے, لا تعلمون, تم نہیں جانتے. یا سالون حرام قتالن تھی. اب ایک سوال مسئلہ پیدا ہو گیا, اب یہ بھی اسٹریٹجی بیان کرنی پڑے گی, ٹائم میرے پاس بڑا محدود ہے, لیکن تھوڑا سا میں واقعہ بیان کر دیتا ہوں تو انشاءاللہ بات سمجھ میں آ جائے گی. ہجرت مدینہ فوراً بعد نبی کریم صلی اللہ علیہ وسلم نے جوالے سے اگلا مرار مرائل وہ تھے جو مکے میں طے ہو رہے تھے, دعوت و تبلیغ کیے جاؤ, لوگ جاؤ قرآن کی بنیاد پر ان کا تزکیہ کرو, ان کو منظم کرو, ایک اجتماعی نظام بناؤ, ایک اجتماعی بناؤ, اور مشکلات آئیں پر خبر کے مرائل طے کرو. 4 مرائل اللہ کے رسول صلی اللہ علیہ وسلم مکے میں طے کر رہے تھے. جیسے مدینہ تشریف لے گا بیس مل گیا, ایک جماعت تیار ہے, لہذا اب آپ نے اقدام کرنا شروع کیا اور اس باطل نظام کو چھیڑنا شروع کیا. 6 مہینے لیے حضور صلی اللہ علیہ وسلم نے اس اسٹریٹجی کے لیے, انٹرنل کنسولیڈیشن کے لیے, جاتی صاحب سب سے پہلے ایک مرکز بنایا مسجد نبوی, تمام مسلمان تبلیغ بھی ہو رہی ہے, جہاں لوگ جا رہے ہیں, مسلمانوں کا بہترین مرکز تھا. نمبر دو, مواقعات قائم کر دیے, ایک مہاجر ایک انصاری کو آپس میں بھائی بنا دیا, آپس میں جھگڑا نہ ہو. اور نمبر تین, خطرہ تھا یہودیوں سے کہ یہ ہم کے ساتھ بنیں گے, کر لیا میثاق مدینہ اور اس ڈیفینس پیکٹ میں ان کو جکڑ لیا, جنگ ہوگی تو تمہارا دو گے یا تو نیوٹرل لو گے یا ہمارا ساتھ دو گے. یہ آپ نے اقدام کیے جاتے ساتھ, اور اب جا کر اس جو باطل نظام نہ شروع کیا اور کیسے چھیڑا, چھ مہمیں بھیجی نبی کریم صلی اللہ علیہ وسلم نے, چھوٹی چھوٹی جماعتیں, کہ یہ جو قریش کی جو کافلے چلتے ہیں یمن سے لے کر شام تک بڑے آرام سے یہ تجارت کر رہے ہیں, اور یہ لائف لائن ہے, یہ ان کی زندگی ہے, اگر یہ تجارتوں کو بلاک کیا جائے گا تو یہ آپ سے بفر کرائیں گے. اگر آپ کو معلوم ہے کہ اللہ کے رسول نے چھ مہمیں بھیجی, قافلوں کو بلاک کرنے کی کوشش کی, نتیجہ ایک مہم کو بھیجا آپ نے وادی نخلا میں, قریب مدینے سے قدر کے فاصلے پر, یہ چند صحابہ کرام تھے وہاں سے گزر رہا تھا, اچانک ان دونوں کی مدبھیڑ ہو گئی اور صورتحال یہ بن گئی کہ اگر مسلمان حملہ نہیں کریں گے تو سارے کے سارے مارے جائیں, جس کو انگلش میں کہتے ہیں دی بیسٹ ڈیفینس از اوفنس. لہٰذا انہوں نے آؤ دیکھا نہ تاؤ دیکھا ان قافلے پر حملہ کیا, ایک مشرک کو قتل کیا, ان کا مال غنیمت چھینا اور سیدھا سیدھا مدینہ آ گیا. ان کے آگے پوری صورتحال بتا دی صورتحال, اور اتفاق سے اس وقت عاشور الحرم میں سے ایک مہینے کا آغاز ہو چکا, پتہ نہیں تھا, اور انہوں نے یہ کر دیا. لہٰذا مشرک قتل ہو گیا مسلمانوں کے ہاتھوں عاشور حرم میں, لہٰذا اس کے سارے ورثہ بچ گئے ابو جہل کے پاس, کے ساتھیوں نے کیا شروع کر دیا, ہمنا شروع کر دیا, حرمت والے مہینے میں قتل کرنا شروع کر دیا. اور دوسرا مسئلہ یہ بنا کہ یہاں سے ابو سفیان لے کے جا رہے تھے قافلے کو, تو اللہ خود بلاک کرنے کی کوشش سیرت کے پوری میں موجود ہے. ابو سفیان انتہائی مدبر آدمی تھے, انہوں نے راستہ بدل لیا اور راستہ بدل کے چلے گئے شام کے شہر, بارہ داری باتیں اتنا مال تجارہ تھا, لہٰذا انہوں نے ایس او ایس کال بھیجی مدین مکے, تیری مدد کرو, محمد کے ساتھ ہی ہمیں لکھیں گے. یہ وجہ بنی, اب راستہ ہمارے لیے جو ہے بلاک کیے جا رہے ہیں, یہاں پر ایک مشرک قتل ہو گیا, یہ وجہ بنش کی وجہ سے وہ 1000 کا لشکر لے کر آیا تھا پوری جنگی تیاری کے ساتھ, اور بدر کے میدان میں تھے اور یان کے راستے قافلے کو بلاک کرنے کے لیے, لہٰذا پوری جنگی تیاری سے نکلے نہیں تھے. 8 کے پاس وہیں پر پھر غزوہ بدر ہوئی, اور آپ کو معلوم ہے اللہ سبحانہ وتعالیٰ نے فتح عطا فرمائی. تو یہ اسٹریٹجی ذہن میں رکھیے, مشرک قتل, لہٰذا سوال کر لیا کہ دیکھو کیسے لوگ ہیں عاشور حرم میں قتل میں, اللہ کے رسول سے آ کے سوال کیا, اس کا جواب دیا اللہ سبحانہ, بڑا بہترین جواب ہے. یس الشعر الحرام قتال فی, اے نبی آپ سے پوچھتے ہیں کہ یہ محترم کرنا کیسا ہے, قل قتال فی کبیر, آپ فرما دیجئے اس میں جڑا گناہ ہے, لیکن یہ گناہ تو تمہیں نظر آ گیا, اپنے جو جرائم ہیں وہ تمہیں نظر نہیں آتے. ورد عن سبیل اللہ, اپنے جرائم ذرا سنو, حصے سے روکنا, وہ کفرم بھی اس کا کفر کرنا, دل حرام ابھی حرام سے لوگوں کو روکنا تم نے لوگوں کو, وہ اخراج اہلی منہ, اور یہاں سے لوگوں کا نکالنا, یہ محمد عربی صلی اللہ علیہ وسلم اور صحابہ کرام کو پھر کیا یہاں سے نکلنے پر, تو اپنے جرائم بھول گئے. اکبر عند اللہ, اللہ کے نزدیک بڑا گناہ ہے, تو اکبر من القتل, ہاں یہ کتنا فساد ظالمانہ نظام, یہ زیادہ بڑا ہے اللہ سبحانہ وتعالیٰ کے نزدیک اس قتل و غارت سے, اس کو مٹانے کے جنگ و جدال کیا جا سکتا ہے. ولا یزالون یقاتلونکم حتی یردوکم عن دینکم ان استطاعوا, اور یہ مشرک تو ہرگز باز نہیں آئیں گے تم سے جنگ کرتے رہ کے, تمہیں تمہارے دین سے پھیر دے اگر وہ چاہیں. ومن یرتد منکم عن دینہ, اور جو کوئی بھی تم نے دین سے پھر گیا, مرتد ہو گیا, فیموت, اور مر گیا اس میں, بہوا کافر, ان کے وہ کافر تھا, فاولئک حبطت اعمالہم فی الدنیا والآخرۃ, اس کے سارے کے سارے اعمال ضائع ہو گئے دنیا اور آخرت میں, وَأُولَئِكَ أَصْحَابُ النَّارِ, آگ والے یا خالدون, اور یہی ہیں وہ لوگ جو ہمیشہ ہمیشہ رہیں گے اس آگ میں. یعنی اگر انسان مرتد ہو جائے تو اس کے ساری زندگی کے اعمال ضائع ہو جاتے ہیں, اللہ پاک ہمیں اس سے محفوظ فرمائے. اب اس کے بعد ایک بڑی جامع مبارکہ آ رہی ہے, اللہ کی ہمت حاصل کرنے کا آسان ذریعہ ہے آسان, لیکن پوری زندگی اس پر موتے کے اس مطالبے پر عمل کرنے میں پوری زندگی لگے گی. فرمائے ان الذین یقلوب کے جو ایمان لائے, ولینا حاجرو, اور وہ لوگ جنہوں نے ہجرت کی, مدو فی سبیل اللہ, اور وہ لوگ جنہوں نے جہاد کیا اللہ سبحانہ و تعالیٰ, اولئک یرجون رحمت اللہ, یہ ہیں وہ خوش نصیب لوگ جو اللہ سبحانہ و تعالیٰ کی رحمت کے متمنی ہیں, امیدوار اللہ تعالیٰ ان پر رحم فرمائے گا. واللہ غفور رحیم, اور اللہ پاک تو ہے بخشنے والا مہربان. کتنی شرائط آئیں اللہ رحمت حاصل کرنے کی, تین, نمبر ایک اللہ پر ایمان والا یقین والا ایمان, نمبر دو ہجرت, اب ہجرت صرف صحابہ کرام نے کی تھی, بس وہی ہجرت ہے. اللہ کے رسول سے پوچھا گیا, ایل ہجرت افضل یا رسول اللہ, بہترین ہجرت کون سی ہے؟ حضور نے فرمایا, ان تہجر کل ما یکرہ ربک, हर उस चीज को छोड़ देना जो तुम्हारे रब को पसंद नहीं, हर उस चीज को तर्क कर दो, ये बेहतरीन हिजरत। और उसने अगर मौके पे अपने घर बार को हमको छोड़ना पड़े जिस तरह सहाबा कराम ने किया, ये आला हिजरत है, अफजल हिजरत, आला तरीन हिजरत है कि अल्लाह की राह में अपना घर बार छोड़ने के मौके ये हिजरत का मामला करें। नंबर दो, वजाहदू फी सबीलिल्लाह, अल्लाह की राह में जिहाद। अब जिहाद से हमारे जहन में फौरन लफ्ज आता किताल भी, तलवार उठाओ या आज के दौर में नौजवानों को तैयार करो, कलासन को चलाना सिखा दो और भेज दो कश्मीर में और फला जगह ये जिहाद फी सबीलिल्लाह हो रहा है। ये तो दर हकीकत आज फी सबीलिल्लाह है जो कि इस पर नजर आया था। हमारी एजेंसी ने पकाल के भेजे और तैयार किए और फिर बाद में हाथ जोड़ने के भाई खुदा कर रहे, हमारे पास नहीं है, देखो हम तो ये मामला नहीं कर रहे। ये जो मुनाफिकाना तर्ज अमल था हमारी गवर्नमेंट का, ये साफ नजर आ गया। बहरहाल जिहाद से मुराद जैसे अर्ज किया गया किताल फी सबीलिल्लाह नहीं है, किताल अलग से है, जिहाद अलग। जिहाद तो कलमा पढ़ते ही शुरू हो जाता है कि नफ्स के खिलाफ जिहाद, ये जिहाद कर लगा अपनी नींद कुर्बान का वक्त लगा रहे। बहरहाल जिहाद इंशाल्लाह से गुफ्तगू आइंदा, पूरी जिंदगी अल्लाह के दीन पे, जोहद का नाम जिहाद है, उसकी इब्तिदा होती है अपने नफ्स से, दावत और काम जिहाद, और उसका आला आला अफजल तरीन सबसे आला तरीन चोटी है किताल फी सबीलिल्लाह, जो टॉप है उसका अभी हमारी जिंदगियों में। लेकिन जिहाद शुरू कहाँ से होता है? अपने नफ्स से। हुजूर से पूछा गया अय्युल जिहाद अफजल, कौन सा जिहाद अफजल है? हुजूर ने फरमाया अन तुजाहिदा नफ्स का फी इताअतिल्लाह, तुम अल्लाह की इताअत में जो जुद्दोजहद करने के लिए ये अफजल जिहाद है। नफ्स पर तो हम अल्लाह का दीन नाफिज ना करें और चलें दीन नाफिज करने के लिए, तो ये अपने आप को धोखा देने वाली बात है। सबसे पहले इस छह फिट के वजूद पर अल्लाह हाफिज करो, पांच वक्त बाद जमात फजर की नमाज में जो जिहाद होता है अक्सर तो बेहतर आपको मालूम होगा, नींद आ रही है वहां से अल्लाह की आवाज आ रही है हया सलाह हया सलाह, ये जिहाद है। हलाल रोजी कमाना जिहाद है, पैसे की जरूरत है आपको, आप जरूरतमंद है लेकिन हराम में मुंह नहीं मार सकते, ये जिहाद फी सबीलिल्लाह है। अलकासिबु हबीबुल्लाह, मेहनत करके कमाने वाला अल्लाह का दोस्त है। इसी तरह तो तबलीग का काम कौन, क्या कोई यहूदी आकर कुरान पढ़ेगा और पढ़वाएगा? ये मुझे और आपको करना है, हमारी अपनी बेहतरीन सलाहियतें लगेंगी कुरान सीखने सिखाने में तो जहाज का मरला हल होगा और की तरफ आएंगे। अगर हम अपने बेहतरीन कैरियर में निकालेंगे वही बीसीएस एमबीए और एमबीएस और फला फला करके हम पाकिस्तान छोड़कर बाहर चले जाएंगे तो जाहिर बात है दीन का जो बेड़ा गर्क हो रहा है वो मजीद बदतर होगा। बेहतरीन सलाह लोग भी यहाँ से दुनियादारी की डिग्री हासिल चले जाएंगे तो कचरा ही बाकी बचेगा, और जो कचरा बाकी बचेगा फिर वो एक दूसरे की गर्दने मारेंगे, एक दूसरे के खिलाफ मसलक की बुनियाद पर फरोशी करेंगे जो हमारे असर हो बेटा है मसाजिद में और दीगर जगहों पर। बहरहाल जिहाद फी सबीलिल्लाह इस पर इंशाल्लाह कोई तफसीली गुफ्तगू इंशाल्लाह आइंदा मौके पर होगी। अल्लाह की रहमत हासिल करना चाहो तो ये तीन काम कर लो। नंबर एक, इन्नल लदीना आमनु, यकीनन वो लोग जो ईमान लाए अल्लाह पर, वल लदीना हाजरू, और वो लोग जिन्होंने हिजरत की हर उस चीज को छोड़ दिया जिसको अल्लाह पाक ने नापसंद किया, वह फी सबीलिल्लाह, और अपनी जान माल के साथ अल्लाह की राह में जिहाद किया, उलाइका यरजूना रहमत रहमत अल्लाह, ये वो लोग जो अल्लाह सुबहाना ताला की रहमत की मुतमन्नी है। वल्लाहु गफूर रहीम, और अल्लाह पाक तो है ही बहुत ज्यादा बख्शने मेहरबान। अब शराब की हुरमत के हवाले से पहला हुक्म आ रहा है, या सालूना कानिल खमरी वल मैसर, ए नबी आप पूछते हैं शराब और जुए के बारे में। अब माशरती अहकाम आएंगे, माशरे में एक दूसरे की जान माल इज्जत और आबरू का तहफ्फुज, लिहाजा शराब, शराब से इंसान जो है वो बेरारा भी, जुए से जो है वो उसकी बेरारा भी पैदा होती है। तो पहला हुक्म आएगा आपसे सवाल करते हैं शराब और जुए के बारे में। कुल फीहिमा इस्मुन कबीर, ए नबी आप फरमा दीजिए इन दोनों में बहुत बड़ा गुना है, वह मुनाफी उलिनास, लेकिन लोगों के लिए कुछ फायदे भी हैं। शराब पी के तोनो जाए और जो दुनिया के जो मुफ्तल है पर जो उस पर फरायद होती है उससे इंसान अपने आप को चंद देर के मुस्तस्ना करार दे देता है। इसी तरह जुए से कुछ ना कुछ फायदा तो होता है, बहरहाल जिसकी वो लॉटरी निकल गई या जुआ निकल गया उसका तो फायदा है। तो फरमाया इसमें कुछ फायदा भी है लोगों के लिए, लेकिन वह इस्मुहुमा अकबर, गुनाह का पहलू है वो नफे से ज्यादा है। बस ये बात कहकर यहाँ पर छोड़ दिया, गुनाह का पहलू ज्यादा है, कुछ ना कुछ फायदा भी है लेकिन गुनाह का पहलू जो है वो नफे से ज्यादा। क्या सलू न का मागा युनफिकून, और ये आपसे सवाल करते हैं, आपसे सवाल करते हैं क्या खर्च करें, बार बार कुरान कहता अनफिकू 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 करें। अब जरा जवाब सुनिए, कोलिल आप फरमा दीजिए जो तुम्हारी जरूरत ज्यादा है उसको अल्लाह की राह में दे दो। अब यहाँ पर एक डॉक्टर की किताब है बहुत का मुआशी निजाम, इस हवाले से दो बातें मैं अर्ज करूंगा, आगे बढ़ते हैं। इस्लाम ने दो माशरती अहकाम दिए, मुआशी निजाम दिए, एक है अखलाक, अखलाकी निजाम ये है कि जो तुम्हारी जरूरियात जिंदगी से ज्यादा अल्लाह ने तुम्हें दे दिया वो तुम्हारा ही नहीं, वो तो तुम्हें आजमा, तुम अल्लाह के बंदों पर खर्च करते हो नहीं करते हो, लिहाजा यहाँ पर अखलाकी एतबार को दिया गया, जो तुम्हारी जरूरियात जिंदगी ज्यादा अल्लाह की राह में दे दो, अल्लाह के बंदों पर अल्लाह के दीन के लिए खर्च कर दो। और एक जारी बात है पूरा जकात का निजाम रखा गया, ये पूरा कानूनी निजाम है कि आपके पास जो जरूरियात जिंदगी ज्यादा है उस पर आपने 2.5% से जकात अदा करनी, वो कानूनी एतबार से, ये अखलाकी एतबार से फरमाया कुल इलाज जो तुम्हारी जरूरियात जिंदगी से ज्यादा है वो अल्लाह की राह में कदाली का युबयुनुल्लाहुलकुम आयात, इसी तरह अल्लाह पाक तुम्हारे सामने अपनी आयात वाज़े फरमा रहा है लाल लकुम ततफक्कुर, ताकि तुम आयात को सिर्फ पढ़ो नहीं तोते मैने की तरह बल्कि इनके तफक्कुर करो, गौर करो, इन आयात से हिदायत हासिल करो, फिर दुनिया वाला आखिरा दुनिया में भी और आखिरत में भी। भैया सलून का फिर यतामा के बारे में बहुत ज्यादा इंसिसाइज किया गया, यतीमों का ख्याल करो, यतीमों के साथ ज्याति ना करो, जो साथ ज्याति करेगा ज्यादा सारे सहाबा कराम जाहिरी बातें बहुत ईमान वाले थे रिजर्व हो गए और यतीमों के बारे में सवाल करने लगे क्या तर्जे माले इख्तियार करें। ऐसे में कुछ लोगों ने इनके घर में पल रहा है तो उसकी हांडी अलग कर उसकी बोटी हम खा लें, उसका कुछ ना कुछ रोटी वगैरह हमारे उसमें आ जाए, खुदा ना खासा उसका माल हम ना खा लें, इस तसर्रुफ को फिर अल्लाह सुभान व तआला ने कानून जतामा कि आपसे यतीमों के बारे में उनके हुकूक के सवाल करते हैं, कुल इस्लाहुल लहुम खैर, ए नबी फरमा दीजिए उनकी इस्लाह करने में उनके लिए भला अख्तियार करो, उनसे मोहब्बत करो, व इन तुखालितुहुम अगर तुम उनको मिला लो अपने साथ अनुकुम तो वो तुम्हारे भाई हैं, ऐसा ना करो उनके कर दो, और घर में अगर वो यतीम पल भी रहा है तो उसकी हांडी अलग बन रही है, उसके साथ अलग एटीट्यूड इख्तियार किया जा रहा है तो उसके अंदर इंफेरियरिटी कॉम्प्लेक्स पैदा हो जाएगा, तो उसको रखो मिलाकर रखो और वो तुम्हारे भाई हैं। लेकिन ये बात भी जान लो अल्लाह यालमुल मुफ्सिदा मिनल मुस्लिह, अल्लाह जानता है कि कौन है खराबी पर, कौन है जो यतीमों का माल है, वो लोग जो वाकईतन मुस्लिह हैं इस्लाह करने वाले, यतीमों की परवरिश करने की तरबियत करने वाले। अल्लाहु लअनतकुम, अगर अल्लाह ताला चाहता तुमको इसी मुसीबत में इसी परेशानी में मुशक्कत में डाले रखता, लेकिन इन्नल्लाहा अज़ीम, अल्लाह पाक जबरदस्त है कमाल हिकमत वाला, अब यतीमों का अपने साथ यानी अपने बच्चों की तरह उनको पालो पोसो, उनके हुकूक करो। वला तंकिहुल मुशरिकात, अब एक और माशरती मसला, मुशरिक मर्द भी थे औरत भी थी, गुलामें भी थी, गुलाम और कनीजें भी थी, लिहाजा निकाह के हवाले से रोक दिया गया कि अगर कोई शख्स मुशरिक है औरत है या मर्द है तो हरगिज उससे शादी ना की जाए, ना अपनी औरतें उनको दो ना उनसे जो है वो अपनी उनकी औरतों से शादी करो। वला तंकिहुल मुशरिकात हत्ता युमिन, हरगिज निकाह ना करो मुशरिक औरतों से यहाँ तक के वो ईमान ले आए। वलामतुम मोमिनतुन खैरुम मिन मुशरिकतिन वलौ अअजबतकुम, एक मोमिन कनीज ज्यादा बेहतर है उस मुशरिक के मुकाबले में जो ज्यादा खूबसूरत है या आला खानदान। वलौ अअजबतकुम, चाहे वो तुम्हें कितनी खूबसूरत लगे कि हाय। वला तुनकिहुल मुशरिकीना, और हरगिज अपनी और के निकाह में ना दिया मीनू यहाँ तक के वो ईमान ले आए। वला अब्दुम मोमिनुन, एक मोमिन गुलाम खैरुम मिन मुशरिकिन, एक मुशरिक से ज्यादा बेहतर है। वलौ अअजबतकुम, चाहे वो कितना ही भला लगे उसका खानदान या उसका स्टेटस, अपनी औरतों को कभी मुशरिक के जो है वो निकाह में ना दो। क्यों? उलाइका यदउना इलन नार, वो तुम्हें आग की तरफ बुला रहे हैं, जो नस्ल परवान चढ़ेगी उनसे वो सामने, जारी बातें कि वो तरबियत नहीं हो पाएगी, फिर अकायद भी मसला हो जाएगा। तो फरमाया उलाइका यदउना इलन नार वल्लाहु यदउ इलल जन्नति वल मगफिरा, और अल्लाह सुबहानहु तआला तुम्हें बुलाता है जन्नत की तरफ और अपनी मगफिरत की उसके इज़्ज़त से। वयुबयिनु आयातिही लिन्नास, और अल्लाह सुब्हान की निशानियां वाज़े फरमा रहा है लअल्लहुम यतज़क्करून, ताकि वो इन निशानियों से नसीहत हासिल करें, इन पर गौर व फिक्र करें, इनसे इबरत। अक़ूलु क़ौली हाज़ा व अस्तग़फिरुल्लाह ली व लकुम व लिसाइरिल मुस्लिमीन वल मुस्लिमात। इसके बाद इंशाल्लाह तलाक के हवाले से चार रुकू आएंगे तफ़सीलात, वो आइंदा नशे में अब इंशाल्लाह 8 तक तरावी का इस्तेमाल करते हैं।